2.99% ਦਾ APR ਪਰਚੇਸ ਫਾਈਨੈਂਸਿੰਗ 60 ਮਹੀਨਿਆਂ ਤੱਕ ਸਿਲੈਕਟ 2023 ਐਸਕੇਪ ਮਾਡਲ ਤੇ ਵੀ ਮਿਲ ਸਕਦਾ ਹੈ। ਜ਼ਿਆਦਾ ਜਾਣਕਾਰੀ ਵਾਸਤੇ ਵਿਜ਼ਿਟ ਕਰੋ ਟੋਰਾਂਟੋ ਏਰੀਆ ਦੇ ਫੋਰਡ ਡੀਲਰ ਨੂੰ ਅੱਜ ਹੀ।
A child's smile can make a big difference when it comes to their health. If you have kids under 12, earn less than $90,000 a year, and do not have private dental insurance, you may be eligible for the new Canada Dental Benefit. You could get a direct payment of up to $650 per child for dental care. Now that's something to smile about. To learn more, visit canada.ca/dental. A message from the Government of Canada.
ब्रैम्पटन ऑन स्टेज 12 से 18 अक्टूबर तक द रोज ब्रैम्पटन पर अहद रजानीर को हैमलेट के किरदार में देखकर खुश और वेलकम करते हैं। हैमलेट जो आजकल के दौर के लिए गजबनाक तेज रफ्तार इंतकाम और दागदार मोहब्बत की कहानी है। क्या आप हमारे डेनमार्क के शहजादे के साथ बाइज्जत खुशहाली पागलपन के दरमियान लाइन पर चलने की हिम्मत करते हैं? ये तब्दीली सिर्फ सच्चा सानिया ही ला सकता है। देखना मत भूलिएगा हैमलेट 12 से 18 अक्टूबर तक द रोज ब्रैम्पटन में। सेल टिकट्स खरीदने के लिए विजिट करें BramptonOnStage.ca।
अपनी कम्युनिटी का सब तो वड्डा वधिया क्वालिटी वाला ते सब तो पुराना सोडी फर्नीचर हर घर दी पहचान बन चुकी है।
ओ फिर बने भी क्यों ना, क्योंकि बेडरूम सेट सोफा सेट मैट्रेसेस डाइनिंग टेबल डेकोरेटिव आइटम्स गल की जी सारे घर दा फर्नीचर वधिया क्वालिटी ते डिस्काउंटेड प्राइस ते मिल जांदा सोडी फर्नीचर तो 3 साल लई नो ब्याज।
142 कैनेडी रोड ब्रैम्पटन 9058747171।
क्या आपके पास आइडियाज या तजावीज हैं कि आप एक नई बैरूनी तफरी जगह में क्या देखना चाहते हैं? सिटी ऑफ ब्रैम्पटन आपके ख्यालात का इजहार करने के लिए सितंबर 23 सैटरडे सुबह 10 से दोपहर 2 बजे तक फ्रेमली लिमिटेड कम्युनिटी पार्क में इनवाइट करता है। ये खुद वहाँ ऑन साइट मौजूद होंगे, आवाम से उनके ख्यालात तजावीज हासिल करेंगे कि ये जगह कैसी नजर आ सकती है। ये एक फ्री इवेंट है, सबके लिए खाने पीने तफरी सरगर्मियाँ मौजूद होंगी। मजीद जानने के लिए brampton.ca/engage पर विजिट करें।
ट्रकिंग वाले वीरो ध्यान नाल सुनो, ट्रक जिद्दां दा भी चलाउंदे हो मैनुअल जां ऑटोमैटिक, क्विक ट्रक ल्यूब चेते आही ना रखियो। ट्रक दी बढ़िया सर्विस लई क्विक ट्रक ल्यूब लाओ जी, तीजी लोकेशन भी खोलती है एग्जिट 579 फ्रॉम हाईवे 401 इन नैपनी। आहो जी, कोई अपॉइंटमेंट नहीं, ड्राइव थ्रू फैसिलिटी एग्जिट 579 फ्रॉम हाईवे 401 इन नैपनी। क्विक ट्रक ल्यूब द वन स्टॉप शॉप 519-622-0660 या quicktrucklube.com QTL बिकॉज वी केयर।
आयशा, ये तुम क्या सर पकड़ कर बैठी हो?
घर में मेहमान आ रहे हैं और मुझे 10 जगहों पर जाना पड़ेगा ग्रोसरी के लिए।
10 जगह क्यों, एक ही जगह है फातिमा ग्रोसर्स।
फातिमा ग्रोसर्स?
जी हाँ, फातिमा ग्रोसर्स मसाले, ताज़ा सब्जियाँ, फल, हलाल गोश्त, मैरिनेटेड मीट आइटम्स और स्पेशल बीफ स्टेक्स भी। ग्रोसरी का सारा सामान साजो आवाज के रेफरेंस पर स्पेशल डिस्काउंट भी। मैकलॉगलन और ब्रिस्टल के इंटरसेक्शन पर न्यू फातिमा ग्रोसर्स 512 ब्रिस्टल रोड वेस्ट ऑफ मिसिसागा 9058487000। फातिमा ग्रोसर्स सबसे जबरदस्त।
जी साहब नाजरी, वेलकम बैक अगेन। एंड 5:03:15 हमारी घड़ियों में हो चुके हैं। और साहब, जैसे मैंने आपसे कहा था कि आज मंडे का दिन, और मंडे के दिन इस वक्त हमारे साथ होते हैं मोहतरम जनाब करामतुल्ला गौरी साहब। और करामतुल्ला गौरी साहब मेरे स्टूडियो में मौजूद हैं। सबसे पहले तो मैं सलाम अर्ज करता हूँ। अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातुहू।
सर कैसे हैं? सलाम जमाल साहब, क्या हाल हैं आपके?
अल्हम्दुलिल्लाह अल्हम्दुलिल्लाह अल्हम्दुलिल्लाह। सर सब कुछ बातें आपसे करनी हैं, और नॉर्मली ये आरफा मुजफ्फर जी का काम है कि आपके साथ बैठ के खुल के बात करते हैं। तो मैंने सोचा कुछ जो तब्दीलियां पाकिस्तान में आई हैं उसके मुतालिक का हम भी कुछ सीखें आपसे। जो गुजरे हुए चीफ जस्टिस है, गुजरे मींस के अपना
रिटायर हो चुके हैं,
रिटायर हो के जो निकले हैं वहां से, तो उनके दौर के मुतालिक आप क्या फरमाएंगे?
उमर अता बंदियाल साहब की शोहरत उनके चीफ जस्टिस बनने से पहले ये थी कि वो बहुत ही नर्म खू, खलीक और मिलनसार किस्म के इंसान हैं। उनकी ज़ाती शराफत और ज़ाती अखलाक तो अपनी जगह, लेकिन बतौर अदालत आलिया के चीफ जस्टिस के उन्होंने अपने 13 महीने में 13-14 مہینے میں جو کردار ادا کیا اس کے متعلق بہت سے سوالات ہیں ماجد صاحب. ایک تو یہ کہ ان کے متعلق یہ کہا جاتا ہے کہ جہاں ان کو فیصلہ کرنا چاہیے تھا, جہاں ان کو اپنے اتھارٹی کو ایسرٹ کرنا چاہیے تھا وہاں انہوں نے ایسرٹ نہیں کیا, اور جہاں نہیں کرنا چاہیے تھا وہاں کیا. مثال کے طور پر عمران خان کے میں نے اس پر یہ قطع بھی کہا ہے جو میں آپ کو بعد میں سناؤں گا کہ عمران کے اقتدار سے محرومی میں عمر عطا بندیال صاحب کا کلیدی کردار تھا. آپ کو یاد ہوگا کہ 22 اپریل 2022 کو پارلیمنٹ میں عمران خان کے خلاف عدم اعتماد کی تحریک پیش کی گئی تھی.
جی.
اس وقت جو پارلیمنٹ کے ڈپٹی اسپیکر تھے انہوں نے اس کو اس تحریک کو خلاف قانون قرار دے دیا تھا, اور اس کے لیے جواز یہ پیش کیا تھا کہ یہ ایک ایسی اسمبلی نے قرارداد پیش کی ہے جس کے اکثریتی اراکین اس سے مستعفی ہو چکے ہیں, کیونکہ اس سے پہلے پی ٹی آئی کے تمام اراکین نے اسمبلی کے سے اپنی رکنیت سے استعفیٰ دے دیے تھے. تو ڈپٹی اسپیکر نے اس تحریک کو خلاف قانون قرار دے دیا, اور اس کے فوراً بعد وزیر اعظم عمران خان نے صدر عارف علوی کو یہ تجویز پیش کی کہ اس پارلیمنٹ کو تحلیل کر دیا جائے, اور صدر عارف علوی نے وزیر اعظم کے مشورے پر اسمبلی کو تحریر کر دیا. اس کے خلاف عدالت عالیہ نے سوو موٹو نوٹس لیتے ہوئے رات کے 12 بجے عدالت لگائی, اور وہاں عمر عطا بندیال صاحب نے ڈپٹی اسپیکر کی اس رولنگ کو خلاف قانون قرار دے دیا. اور عجیب و غریب حکم تھا ان کا کہ انہوں نے حکم یہ دیا کہ 10 بجے سے پہلے پہلے پارلیمنٹ بحال ہو جانی چاہیے, اس کا اجلاس بلایا جائے. اور ظاہر ہے کہ وہ تو تمام تر وہاں اراکین وہ تھے جو پی ڈی ایم کے جھنڈے تلے عمران کے خلاف سفارا تھے, لہذا انہوں نے عدم اعتماد کی تحریک عمران کے خلاف پیش کی اور وہ کامیاب ہو گئے. تو میں ذاتی طور پر بھی اس سے اتفاق کرتا ہوں کہ عمران کے خلاف جو سازش کی گئی تھی وہ تو سازش اپنی جگہ ہے, اور آپ کو معلوم ہے کہ وہ سازش کرنے والے اس وقت کے ہمارے چیف آف آرمی اسٹاف جنرل قمر باجوہ تھے, جنہوں نے امریکہ کے کان بھرے کہ عمران تمہارے خلاف ہے, اور جواز یہ پیش کیا کہ عمران نے روس کی یوکرین کے خلاف حملے کی مذمت نہیں کی. وہ سازش تو اپنی جگہ, لیکن وہ سازش کامیاب نہیں ہوتی اگر عمر عطا بندیال نے نصف شب کو وہ اپنی عدالت نہ لگائی ہوتی اور ڈپٹی اسپیکر کے اس فیصلے کو کل عدم نہ کرا دیا ہوتا. تو اس کے بعد اب آپ کو معلوم ہے کہ گزشتہ 1.5 برس کی کہانی کیا ہے. وہ کہانی یہ ہے کہ پاکستان میں آئین کو ہر قدم پر پامال کیا گیا, آئین کی دھجیاں اڑائی گئی, انسانی حقوق کو پامال کیا گیا, اور انسانی حقوق کو اس حد تک پامال کیا گیا کہ امریکہ کے کانگریس میں آوازیں اٹھنی شروع ہوئیں کہ پاکستان میں انسانی حقوق کی بے دریغ پامالی ہو رہی ہے. تو اگر آپ ان تمام برائیوں کی جڑ تلاش کرنے چلیں تو آپ عمر عطا بندیال کے دروازے تک پہنچ جائیں گے. تو میں یہ کہہ رہا تھا کہ انہوں نے عمران کے خلاف تو اتنی عجلت میں فیصلہ سنایا, اب اپنی طرف سے خود ایکشن لیا, لیکن اس کے بعد جو آئین کی خلاف ورزیاں ہوئی ہیں, مثال کے طور پر وہ خود اپنے فیصلے کو نہیں منوا سکے. انہوں نے یہ فیصلہ دیا تھا کہ پنجاب کی اسمبلی چونکہ تحلیل کر دی گئی تھی لہذا اس میں 90 دن کے اندر اندر انتخابات ہو جانے چاہیے. 9 مئی کی تاریخ دی تھی لیکن وہ اپنے فیصلے کو خود نہیں منوا سکے, اور بجائے اس کے کہ وہ عدالت عالیہ کے اس فیصلے کو ماننے نہ والوں کے خلاف توہین عدالت کا مقدمہ قائم کریں, انہوں نے اس پہ کوئی ایکشن نہیں لیا. اس کے بعد انہوں نے ایکشن لیا تو صرف ایک, اور وہ ہے جس وہ جو پی ڈی ایم کی اسمبلی نے پاکستان کے آئین کے خلاف ورزی کرتے ہوئے ایک بل پاس کیا ہے جس میں سپریم کورٹ کے چیف جسٹس کے سوو موٹو کے اختیارات کو ختم کرنے کی کارروائی کی گئی ہے. وہ کہلاتا ہے بل سپریم کورٹ رولز اینڈ پروسیجرز ایکٹ 2023. کل جو عمر عطا وندیال کے جانشین ہیں جسٹس فائز عیسیٰ, جو خود ایک متنازع شخصیت رہے ہیں, میں ان کے کردار کے متعلق بھی آگے چل کر گفتگو کروں گا, انہوں نے کل عدالت عالیہ کے فل بینچ کا اجلاس بلایا, 15 ججوں کا, اور عدالت کی کارروائی پبلک کی گئی, یعنی پاکستان کے تمام ٹیلی ویژن چینلز پر عدالت عالیہ کی کارروائی نشر کی گئی, دکھائی گئی. تو ایک طرح سے تو آپ یہ کہہ سکتے ہیں کہ وہ جو انصاف اور عدل کے متعلق کہا جاتا ہے کہ انصاف ہوتا ہوا نظر آئے, تو کل پاکستان کے عوام نے پہلی بار اپنی آنکھوں سے عدالت عالیہ کو عدل کے تقاضے پورے کرتے ہوئے دیکھا. میں یہ نہیں کہہ رہا ہوں کہ عدل ہو گیا, انصاف ہو گیا, لیکن پاکستان کی تاریخ میں پہلی بار عدالت عالیہ کا اجلاس ہوا اور عوام کی نظروں کے سامنے ہوا. تو شروعات تو اچھی ہیں, شروعات بہت اچھی ہیں کہ عوام کا عدالت پر اعتماد جو عمر عطا وندیال کے دور اقتدار میں متزلزل ہو گیا تھا اس کو بحال کرنے کی ایک کاوش کی گئی ہے,
پہلا قدم
ہے. تو وہ جو چینی مقولہ ہے کہ ایک 10,000 میل کا اگر سفر ہو تو پہلے قدم میں وہ آدھا طے ہو جاتا ہے, تو ہمیں بھی یہ امید رکھنی چاہیے کہ پاکستان میں عدالت کے وقار اور عدلیہ کے احترام کو جس طرح سے نقصان پہنچا ہے پچھلے ادوار میں, اس کی بحالی کا کام آدھے سے زیادہ ہو چکا ہے اس اقدام سے. اب میں آتا ہوں جسٹس فائز عیسیٰ کی طرف.
جی,
جسٹس فائز عیسیٰ ایک مشہور بلوچ خاندان سے ہیں, ان کے والد بزرگوار قاضی محمد عیسیٰ قائد اعظم کے ساتھیوں میں شمار کیے جاتے تھے, اور جب 1947 میں تقسیم ہند ہوئی ہے تو وہ اس وقت مسلم لیگ کے سیکرٹری جنرل تھے بلوچستان میں. تو جہاں تک وہ جس کو آپ کہتے ہیں پیڈگری کا تعلق ہے, جسٹس فائز عیسیٰ کی پیڈگری بہت درست ہے, اور شاید یہی وجہ ہے کہ پاکستان کی عدلیہ کی تاریخ میں وہ واحد جج ہیں جنہوں نے عدالت عالیہ میں اپنی شروعات ہی چیف جسٹس کے عہدے سے کی. 2007 کے آپ کو یاد ہوگا کہ 2007 میں اس وقت کے عامر پرویز مشرف نے سپریم کورٹ کے ججوں کے ساتھ جو حرکت کی تھی اور ایمرجنسی نافذ کر دی تھی, اس کے بعد پھر جب سپریم کورٹ بحال ہوئی تو اس نے یہ فیصلہ سنایا کہ وہ تمام جج جنہوں نے پرویز مشرف کے پروویژنل کانسٹیٹیوشنل آرڈر کے تحت حلف لیا تھا, وہ جو حلف پرویز مشرف سے کی ذات سے وفاداری کا حلف تھا وہ تمام جج اب عدالت پر کی بینچ پر بیٹھنے کے لیے نااہل ہو گئے تھے. تو فائز عیسیٰ کو 2008 میں بلوچستان ہائی کورٹ کا چیف جسٹس مقرر کیا گیا تھا. تو وہ پاکستان کی تاریخ کے واحد جج ہیں جنہوں نے شروعات ہی چیف جسٹس کے عہدے سے کی. اس کے بعد پھر وہ سپریم کورٹ میں لائے گئے تھے 2011 میں غالباً. لیکن جسٹس عمر عطا بندیال سے ان کے تعلقات ٹھیک نہیں رہے. ایک تو آپ کو یاد ہوگا کہ فائز عیسیٰ کے خلاف عمران خان کی حکومت نے سپریم جوڈیشل کاؤنسل میں ایک پٹیشن دائر کی تھی, اور اس پٹیشن کا لب لباب یہ تھا کہ جسٹس فائز عیسیٰ نے اپنے اثاثے ڈکلیئر نہیں کیے ہیں اور ان کی بیگم کے نام سے, ان کے بچوں کے نام سے برطانیہ میں 2 یا 3 جائیدادیں ہیں. اس کے رد عمل کے طور پر صدر عارف علوی کی طرف سے سپریم جوڈیشل کاؤنسل سے یہ کہا گیا کہ وہ جسٹس فائز عیسیٰ کے خلاف تحقیقات کرے. وہ تحقیقات چلتی رہیں. اس کے بعد سپریم کورٹ نے خود ہی اس کو مسترد کر دیا تھا. لیکن اس دوران جو جسٹس فائز عیسیٰ اور ان کی بیگم سرینا عیسیٰ کے ساتھ جو کچھ ہوا وہ انتہائی مایوب تھا. مثال کے طور پر ان کے انکم ٹیکس کے گوشوارے ایف بی آر نے پبلک کر دیے تھے جو انکم ٹیکس قوانین کی خلاف ورزی تھی. اور شاید اسی کے رد عمل کے طور پر جب پرسوں جسٹس فائز عیسیٰ نے بطور چیف جسٹس آف پاکستان حلف کیا تو ان کی بیگم سرینا ان کے ساتھ کھڑی ہوئی تھی. یہ بھی پاکستان کی عدلیہ کی تاریخ میں پہلی بار ہوا ہے کہ حلف برداری کی کسی تقریب میں چیف جسٹس کی اہلیہ بھی وہاں پر موجود ہو. تو یہ جو پیش رفت ہوئی ہے, ایک وہ کہتے ہیں نا آپ کہ آپٹکس کاؤنٹ اے لاٹ, کہ جو آپ کو نظر آتا ہے, جو تصویر آپ کے سامنے آتی ہے, وہ ہزار داستانوں سے بڑھ کر آپ کو بہت کچھ سنا دیتی ہے, بتا دیتی ہے. تو غالباً فائز عیسیٰ صاحب ان آپٹکس کے ذریعے سے یہ تاثر دینا چاہتے ہیں, یہ پیغام دینا چاہتے ہیں پاکستان کے عوام کو کہ عدالت عالیہ کے متعلق جو سوالات گزشتہ برسوں میں کھڑے ہو گئے ہیں, اور جس طرح سے عدالت کے ساتھ ساتھ عدل اور انصاف کا وقار مجروح ہوا ہے, تو اس کو درست کرنے کی اور اس میں تصحیح کرنے کی شروعات ان کے دور اقتدار میں پہلے دن سے ہو چکی ہے. اور اسی لیے میرے خیال سے انہوں نے اسی فکر کے تحت کل عدالت عالیہ کے اجلاس کو لائیو ٹرانسمیشن کیا. تو امید یہ رکھنی چاہیے کہ وہ پاکستان کے عدالتی نظام کو اور انصاف کے نظام کو صحیح ڈگر پر لے کر آئیں گے. کیونکہ آپ کو معلوم ہے کہ اس وقت سپریم کورٹ میں 57,000 مقدمات ایسے ہیں جن کو سنا ہی نہیں گیا. 57,000. اور اس کی ایک بڑی وجہ یہ ہے, اور جو ججز کہتے ہیں وہ درست ہے ایک حد تک, کہ سیاسی مقدمات عدالت عالیہ میں اس تواتر سے اور اس رفتار سے آتے رہے ہیں کہ باقی مقدمات سننے کے لیے عدالت کے ججوں کے پاس وقت ہی نہیں ہے. تو کل ایک تو یہ کام ہوا ہے کہ پبلک اجلاس ہوا. دوسرا کام یہ ہوا ہے کہ فائز عیسیٰ صاحب نے ایک لحاظ سے اس تحریک کے حق میں ووٹ دے دیا ہے जो पार्लियामेंट ने जो बिल पास किया था जिसका मैं जिक्र कर रहा था कि चीफ जस्टिस सुओ मोटो का इख्तियार सिर्फ अपनी जात की हद तक नहीं रखेंगे बल्कि सुप्रीम कोर्ट के दो सीनियर जजेस को भी उसमें शामिल करेंगे। तो कल सुप्रीम कोर्ट के 15 जजेस पर मुश्तमिल है, तो 5 बेंचेस बनाई गई हैं जिनमें से हर बेंच की तकरीरी सिर्फ फैजी ईसा साहब ने नहीं की बल्कि सुप्रीम कोर्ट के 2 सीनियर जजेस उस फैसले में शामिल थे। तो एक तरह से आप ये कह सकते हैं कि अब
इसको अदालत अच्छा कदम कहेंगे या
मैं इसको दुरुस्त कदम कहता हूं, इसलिए कि देखिए ये सुओ मोटो के इख्तियार पर बहुत से सवाल थे और एक तरह से वो ये तनकीद जायज भी थी कि एक फर्द वाहिद पर उसकी सोच उसके नजरिए उसकी फिक्र पर अगर मुल्क का पूरा अदालती निज़ाम छोड़ दिया जाए तो ये एक तरह से अदालती आमरियत की तरफ ले जाने वाली बात है। तो चलिए ये एक एतबार से अच्छा है कि ये अदालत के निज़ाम में भी जमहूरियत आ रही है, लेकिन अदालत की हद तक तो ये दुरुस्त हो सकता है लेकिन बाकी मुल्क में जो जमहूरियत का हाल है वो आप जानते हैं कि हर मुमकिन कोशिश ये हो रही है कि अगले इंतखाबात को इल्तवा में डाला जाए। देखिए अजीब व गरीब काम हो रहा है, मिसाल के तौर पर पंजाब की असेंबली 9 फरवरी को तहलील की गई थी और निगरां वजीर आला का तकर्रुर हुआ था आईन के तहत सिर्फ 90 दिन के लिए, लेकिन आज उनको 9 महीने से ज्यादा हो चुके हैं। तो न सिर्फ ये कि आईन की इस तरह खुले बंदों तौहीन हो रही है, आईन के खिलाफ कार्रवाई हो रही है, बल्कि निगरां वजीर आला जिसका काम सिर्फ और सिर्फ ये होता है कि वो नए इंतखाबात कराने के इंतजामात की सरबराही करे, उनकी निगहदाश्त करे, वो काम तो नहीं कर रहे लेकिन उसके अलावा हर काम कर रहे हैं। और अब ताज़ा तरीन पेशरफ यह है कि वजीर आला पंजाब के वजीर आला चीन के दौरे पर निकल पड़े हैं।
इसको यहीं रुकिए, अब एक सेकंड में जरा कुछ स्पॉन्सर्स के पैगाम कह दूं। तब चांदनी विक्टोरिया बैंकवेट हॉल की बात करना चाहूँ, www.chandniviktoria.ca पे जाके सारी इन्फॉर्मेशन ले सकते हैं। 2935 ड्रू रोड में सागा पे लोकेटेड है, 25 साल का एक्सपीरियंस है इनके पास, मॉडर्न डिकोर है, प्रोफेशनल स्टाफिंग है, 1200 से 1400 लोगों की सीटिंग है, इंडियन पाकिस्तानी और वेस्ट इंडियन कुजीन, द बेस्ट साउंड सिस्टम। आप कॉल कर लें 6479653823, चांदनी विक्टोरिया बैंकवेट हॉल। इसके साथ साथ डॉक्टर नाजिया रहमान की बात कर चलो, डेंटिस्ट्री और मिसेस सागा, फॉर्मली फैमिली कॉस्मेटिक ब्रेसेस एंड इम्प्लांट डेंटिस्ट्री क्लोज टू योर होम। डॉक्टर नाजिया रहमान 2 लोकेशन सर्व करती हैं, 150 येलो एवंस बुलेवार्ड इन ब्रैम्पटन एंड 65 मॉन्टपेलियर स्ट्रीट ब्रैम्पटन अगेन, 9058721100 इनका फोन नंबर है। इन्हीं के साथ साथ ग्रिल एंड चेक की बात कर चलूं, 3525 प्लैटिनम ड्राइव मिसिसागा में 1 लोकेशन, 15 मॉन्टपेलियर स्ट्रीट ब्रैम्पटन में 2 लोकेशन, www.grillandcheck.com। ग्रिल एंड चेक, बेस्ट ग्रिल चिकन इन टाउन, 9054650500 इनका फोन नंबर है। जी सर, सॉरी फरमाइए।
जी मैं एक अर्ज कर रहा था कि ये पाकिस्तान की तारीख में कभी पहले नहीं हुआ था कि किसी सूबे का निगरां वजीर आला एक बैरूनी दौरे पर निकल पड़े और वो ये ऐलान करके गए हैं कि वो पंजाब में चीनी सरमायाकारी को फरोग देने की कोशिश करेंगे। एक तरफ तो वो चीन के दौरे पर निकल गए हैं, दूसरी तरफ निगरां وزیر اعظم جو ہیں ہمارے انوار الحق کاکڑ صاحب، جن کو پاکستان کے 90% افراد نہیں جانتے تھے، ان کے نام سے بھی واقف نہیں تھے، ان کو نگراں وزیر اعظم لگایا گیا. اور لگایا کس نے یہ بھی سب کو معلوم ہے کہ وہ اسٹیبلشمنٹ کے منتخب کردہ وزیر اعظم ہیں. وہ بھی پاکستان کی تاریخ میں کبھی پہلے یہ نہیں ہوا تھا کہ کوئی نگراں وزیر اعظم بیرونی دورے پر نکل پڑا ہو. وہ آج نیو یارک میں قدم رنجہ فرما چکے ہیں، اور وہ آئے ہیں اقوام متحدہ کی جنرل اسمبلی سے خطاب کرنے کے لیے.
ٹھیک ہے،
تو پاکستان میں ہر وہ کام ہو رہا ہے جو اس سے پہلے نہیں ہوا تھا. پاکستان میں آئین کی دھجیاں اڑائی جا رہی ہیں، آئین شکنی ہو رہی ہے، لیکن کوئی عدالت ان غیر قانونی اقدامات کا محاسبہ کرنے کے لیے تیار نہیں ہے. اور عدالت خود انصاف کے خلاف مذاق کو ہوا دے رہی ہے. مثال کے طور پر چودھری پرویز الہی، جنہیں عمران خان کی تحریک انصاف کا صدر مقرر کیا گیا تھا، ان کی رہائی قید و بند سے کسی صورت ہو نہیں پا رہی. وہ ایک مقدمے سے عدالت ان کو چھوڑتی ہے تو پولیس ان کو کسی اور مقدمے میں عدالت سے باہر نکلتے ہی گرفتار کر لیتی ہے. تو اب پاکستانیوں کے لیے سب سے بڑا سوال یہ بنا ہوا ہے کہ عمران اور عمران کے ساتھیوں کے خلاف انتقامی کارروائیاں کہاں تک، کس حد تک جائیں گی؟
جی صاحب، یہ تو کچھ ٹاپ کی نیوز ہوئی. اس کے علاوہ بھی آپ کسی ٹاپک پہ بات کرنا چاہیں گے؟ ہمارے پاس 3.5 منٹس ہیں.
میں پھر عدالت عالیہ کی طرف واپس جانا چاہوں گا کہ دیکھیے، عدالت کے نظام پر جو سوالیہ نشان لگے ہوئے ہیں، وہ اب فائز عیسیٰ کے لیے سب سے بڑا چیلنج یہی ہوگا کہ وہ ان سوالات کے تسلی بخش جوابات قوم کو دے سکے. ان کا عمرت بندیال سے جو تعلق رہا تھا وہ بالکل ذاتی رنجش کا تھا. اس حد تک تھا کہ پچھلے کئی مہینوں سے فائز عیسیٰ صاحب نے عدالت میں آنا ہی چھوڑ دیا تھا، وہ صرف اپنے چیمبر میں بیٹھے ہوئے کام کرتے رہتے تھے. تو یہ عدالت کے ایک طرف تو امرتا بندیال کی نے اپنے افعال سے، اپنے اعمال سے جس طرح سے عدل کو اور عدالت کو بدنام کیا، وہ اپنی جگہ تھا. لیکن پھر یہ جو آپس کی رنجشیں تھیں سپریم کورٹ کے ججوں کے مابین، یہ جو رقابتیں تھیں، انہوں نے قوم کے اور عوام کے دلوں پر جو تاثر چھوڑا ہے وہ انتہائی منفی تاثر ہے. اور میں یہ سمجھتا ہوں کہ یہ تمام تر وہ چیلنجز ہیں جو فائز عیسیٰ صاحب کو قبول کرنے چاہیے، اور عوام کے عدالتی نظام کے متعلق جو رویہ ہے، جو تاثر ہے، اس کو درست کرنے کی فوری ضرورت ہے. تو میں آپ کو آج کے وہ قطعات سنا دیتا ہوں، دو قطعات جو میں نے موجودہ صورتحال پر کہے ہیں. ایک تو جو عمر عطا بندیال صاحب کا کردار رہا ہے اس کے متعلق ہے کہ ٹیکا کلنگ کا تھا عدالت پہ بندیال، ٹیکا کلنگ کا تھا عدالت پہ بندیال، ممکن بنایا جس نے تھا عمران کا زوال. ممکن بنایا جس نے تھا عمران کا زوال. اور اب سنیے کہ فائز بنام عیسیٰ ہوا اس کا جانشین. فائز بنام عیسیٰ ہوا اس کا جانشین، اب دیکھنا ہے ان کی مسیحائی کا کمال.
کیا بات ہے جی،
اب دیکھنا ہے ان کی مسیحائی کا کمال.
رضوان تعالیٰ اچھا ہی کرے تو زیادہ بہتر ہے. پہلا اسٹیپ تو انہوں نے اچھا کیا.
نہیں پہلا وہ میں کہہ رہا ہوں نا کہ انہوں نے جو آپٹکس عوام کو دکھائی ہیں وہ بہت مثبت ہیں, اور اس سے یہ ڈھارس بنتی ہے کہ آنے والا دور عدلیہ اور عدالت کی
جانے والے دور سے بہتر ہوگا,
بہتر ہوگا اور بہتر ہونا چاہیے.
ہمیں سب ذرا پازیٹیو رہ کے سوچنا چاہیے, نہیں
بالکل
پازیٹیولی. اینڈ جو ہو گیا سو ہو گیا, اب جو آنے والے دن ہے اس کا سوچیں.
تو یہ اسی مثبت سوچ کا کہ آئینہ دار یہ قطع ہے, اگلا قطع ہے بہت چھوٹی بہر کا ہے کہ ایک نیا باب عدل کھولا ہے. بھائی صاحب نے جو ہے ایک نیا باب عدل کھولا ہے, عدل ملتا ہوا دکھائی دے. عدل ملتا ہوا دکھائی دے, ہر دریدہ بدن کی ہے آواز, ہر دریدہ بدن کی ہے آواز, زخم سلتا ہوا دکھائی دے.
کیا بات ہے جی,
زخم سلتا ہوا دکھائی دے. اس لیے کہ قوم کے بدن پر جو انسانی حقوق کی پامالی نے داغ چھوڑے ہیں وہ اتنے گہرے گھاؤ ہیں کہ ان کو بھرنے کے لیے باقاعدہ کارروائی کرنی پڑے گی اور ایک عرصہ درکار ہوگا اس کے لیے
انشاءاللہ.
تو اس امید کے ساتھ آج کی گفتگو ختم کرتے ہیں کہ فائز عیسیٰ صاحب کا دور, اور اگلے 13 مہینے ہیں ان کے پاس, اس لیے کہ اگلے سال اکتوبر میں وہ اپنے عہدے سے ریٹائر ہو جائیں گے, تو ان کے پاس 13 مہینے ہیں. 13 کا حصہ تو ویسے تو ہو اچھا نہیں سمجھا جاتا, لیکن
مسلمانوں کے لیے تو اچھا ہے,
لیکن ہمارے لیے 13 کا ہے
بہت اچھا ہے.
تو امید یہی رکھنی چاہیے کہ فائز عیسیٰ صاحب اپنے ان 13 مہینوں میں اس تلخی کو اس ختم کر جائیں گے, کرنے میں کامیاب ہو جائیں گے, اور عوام کے ذہن میں
اعتماد کو بحال کریں گے,
وہ شیرینی گھول دیں گے اعتماد کی اور وقار کی.
بہت شکریہ سر, بڑی مہربانی سر. کرامت اللہ غوری صاحب, آپ کے آنے کا بہت مشکور ہوں میں. اینڈ سوری آج ذرا تاخیر ہو گئی, بڑی معذرت چاہتا ہوں.
ہوئی تاخیر تو کچھ باعث تاخیر بھی تھا.
ٹھیک ہے جی, ٹھیک ہے ٹھیک ہے. کچھ اسپانسرز کے پیغامات, ول بی رائٹ بیک. 4166201778 ہمارا فون نمبر ہے.
ویلیج ٹیسٹ اونٹاریو کا سب سے بڑا پاکستانی بفے 40 سے زائد آئٹمس کے ساتھ. انجوائے کریں ہمارے ڈیلیشیس مینی کو, کڑھائی, کریز, باربیکیو, باربیکیو پلیٹر, رولز اینڈ مچ مچ مور. اور اب ڈیلی ڈنر بفے اور ویکینڈ برنچ بفے بھی. پارٹی رومز یا کیٹرنگ سروسز کے لیے کال 905-232-3663, 647-774-4888. ویلیج ٹیسٹ.
کون کہتا ہے کہ انشورنس کمپنیاں وقت پر کلیم ادا نہیں کرتی؟ ایک اور مس کنسیپشن کہ لائف, کریٹیکل ایلنس, ڈسیبلٹی یا پھر ٹریول انشورنس تو بہت مہنگی ہیں. نہیں صاحب, آپ ایک بار انشور پرو کے فضل ودود سے بات کیجیے گا, 28 سال کا انڈر رائٹنگ کا تجربہ ہے. لائف, کریٹیکل ایلنس, ڈسیبلٹی, ٹریول انشورنس, ہر انشورنس کے معاملے کے لیے فضل ودود آف انشور پرو. 905-607-5000, 905-607-5000.
اجیت سنتے ہو؟
اب کہہ بھی دو.
کتنی دفعہ تو کہہ چکی ہوں
مگر کب.
اب کچھ کہنا وہنا نہیں ہے, بس لے کے جانا پڑے گا آپ کو ہیئر میکس ہیئرنگ سینٹر پر.
الٹیمیٹ ہیئرنگ سولوشن, نو ابلیگیشن, کمپلیمنٹری ہیئرنگ ٹیسٹ.
ہیئر میکس ہیئرنگ سینٹر, کال شیراز 416-792-8792.
رنگنگ, بزنگ, ہسنگ, ٹائم ٹو گیٹ یور ہیئرنگ چیک.
بائی ون ہیئرنگ ایڈ گیٹ ون 15% آف. 416-792-8792. الٹیمیٹ ہیئرنگ سولوشن, 416-792-8792.
قرض سے نجات کے لیے ایک ہی نام, محمد صدیق. آل دا سولوشن, پرسکون زندگی اور کریڈٹرز کی کال سے چھٹکارا.
محمد صدیق آل ڈیٹ سولوشن بینکرپسی انسالوینسی کنسالیڈیشن کرتے ہیں اپ ٹو 80%. محمد صدیق آپ کے لیے کام کرتے ہیں, پرسکون زندگی, اچھی صحت اور لمبی عمر کی ضامن. اپنی زندگی کو پرسکون کرنے کے لیے, قرضوں سے پاک کرنے کے لیے رابطہ کیجیے محمد صدیق. 416-671-0577.
कहीं मॉर्गेज नहीं मिल रही, झटपट मॉर्गेज दिला के सारी मुश्किल कर देंगी आसान। 11 साल से ज्यादा तजर्बा और एक भरोसामंद नाम। हर किस्म की रेजिडेंशियल या कमर्शियल मॉर्गेज के लिए मॉर्गेज अलायंस की जैस्मिन परमार से राब्ता करें। रीफाइनेंसिंग ऑप्शंस, रिन्यूअल ऑप्शंस, मॉर्गेज डिफिकल्टीज, डाउन पेमेंट इश्यूज, सेल्फ एम्प्लॉयड, प्राइवेट फंड्स, सेकंड मॉर्गेज के लिए कॉन्टेक्ट करें मोस्ट ट्रस्टवर्दी जैस्मिन परमार से। नंबर टू कॉल 6479235659, 6479235659, लाइसेंस नंबर 10530।
जी साहब नाजरी, वेलकम बैक अगेन। एंड 5:35 और 18 सेकंड हमारी घड़ी में हो चुके हैं और साहब एक गीत की तरफ फिर चलूँ आपको। अजान सामी की आवाज़ में ये गीत है, समाप्त फरमाइए। 4166201778 हमारा फोन नंबर है।
क्या कभी तुझसे कह सकूं, हौसला मैं कितना करूं, पूछता रहूं तेरे बिन मैं क्या करूं। कसम से तेरी आंखों में देख कर, बाहों में तेरे आकर कहूं, मैं तेरा हुआ जा रहा हूं, बस तेरा हुआ जा रहा, मैं तेरा सोचो इस कदर मैं तेरा हो जा रहा हूँ, बस तेरा हो जा रहा। कहते हैं खुद गर्दी में तुझे पाके भी ना पाऊं, सारी घड़ियां चलते रहते सदा। वो दिन थे रात भर गाने हम सुनते, नींद तेरे संग आए ना कभी, हाथ थामे हम जो बैठे खाली आसमान में तारे गिनते, धीरे से दिल कह रहा मुझसे, कसम से तेरी आंखों में देख कर, बाहों में तेरे आकर कहूं, मैं तेरा हुआ जा रहा हूँ, बस तेरा हुआ जा रहा, मैं तेरा हुआ जा रहा हूँ, बस तेरा हुआ जा रहा। तेरी आंखों में जो डूबूं, तेरी बाहों में जो झूमूं, सारी घड़ियां रुक के सोचूं इस कदर मैं तेरा हुआ जा रहा हूँ, बस तेरा।
जी साहब, एक बार फिर से खुश आमदीद कहना चाहती हूँ। डार साहब कैम्ब्रिज से आपने कॉल किया, मैं भी आपके आपके प्रोग्राम की रिकॉर्डिंग भी भेजती हूँ। दो गजलें आपके नाम करेंगे, एक गीत करेंगे और एक बहुत खूबसूरत प्रोग्राम आपके लिए रिकॉर्ड किया है शाजिया जी ने। अहद रजा मीर से एक मुलाकात। अहद रजा मीर विल बी इन टाउन, हैमलेट के नाम से ये स्टेज प्ले है जो कि अक्टूबर के महीने में, इसकी बुकिंग जरूर करा लीजिएगा। दिस विल बी अ ग्रेट शो। आसिफ रजा मीर के बेटे अहद रजा मीर, अपनी उनकी पर्सनैलिटी है। दो गजलें मोहब्बत की और उसके बाद एक खूबसूरत गीत और उसके बाद एक मुलाकात अहद रजा मीर से।
अरफा, एक पुरानी गजल सुन लो। वो आदमी जो मेरे दिल को तोड़ तोड़ गया,
वो आदमी जो मेरे दिल को तोड़ तोड़ गया,
उसी ने शहर बसाया था, खुद ही छोड़ गया। वो आदमी जो मेरे दिल को तोड़ तोड़ गया, उसी ने शहर बसाया था, खुद ही छोड़ गया। थी एक पल की शनासाई, शेर सुनो, थी एक पल की शनासाई जिसमें वो मेरा, نہ جانے کتنی ہی صدیوں سے رشتہ جوڑ گیا.
کیا بات, نہ جانے کتنی ہی صدیوں
نہ جانے کتنی ہی صدیوں سے رشتہ جوڑ گیا. عجیب شخص تھا خود باڑ باندھ کر پہلے, عجیب شخص تھا خود باڑ باندھ کر پہلے, پھر اس کو توڑ کے دریا کے رخ کو موڑ گیا. پھر اس کو توڑ کے دریا کے رخ کو موڑ گیا. وہ بے مثال تھا, وہ بے مثال تھا اپنی اپنی دید, ہاں وہ بے مثال, وہ بے مثال تھا دیداوری میں اپنی مگر,
وہ بے مثال تھا دیداوری
میں اپنی مگر, میری حیات گھروندہ سمجھ کے توڑ گیا.
میری
حیات گھروندہ سمجھ کے توڑ گیا. کرامت آج بھی اس کو پکارے جاتے ہو, کرامت آج بھی اس کو پکارے جاتے ہو جو تم کو دشت تمنا میں تنہا چھوڑ گیا.
کرامت آج بھی اس کو پکارے جاتے ہو
جو تم کو دشت تمنا میں تنہا چھوڑ گیا. وہ آدمی جو میرے دل کو توڑ توڑ گیا, اسی نے شہر بسایا تھا خود ہی چھوڑ گیا.
کرامت بھائی تو لکھتے بہت خوبصورت ہیں, ان کی میموری بھی بہت خوبصورت ہے, مگر مجھے ان غزلوں کو, ان آزاد نظموں کو پڑھنا اچھا لگتا ہے. پروین شاکر کا ایک کلام, دھوپ کا موسم, میں رنگ میں دیکھتی تھی خوشبو میں سوچتی تھی. میرا خیال ہے ہر لڑکی کی کہانی, اور اللہ کرے ہر لڑکی کی کہانی بہت خوبصورت رہے, اگر ساتھ ملے تو وہ ساتھ نبھایا جائے. میں رنگ میں دیکھتی تھی خوشبو میں سوچتی تھی, مجھے گمان تھا کہ زندگی اجلی خواہشوں کے چراغ لے کر میرے دریچوں میں روشنی کی نوید بن کر اتر رہی ہے. میں کہر میں چاندنی پہن کر بنفشی بادل کا ہاتھ تامے فضا میں پرواز کر رہی تھی, سماعتوں میں صحاب لہجوں کی بارشیں تھیں, بسارتوں میں گلاب چہروں کی روشنی تھی, ہوا کی ریشم رفاقتیں تھیں, صبا کی شبنم عنایتیں تھیں, حیات خوابوں کا سلسلہ تھی. کھلی جو آنکھیں تو سارے منظر دھنک کے اس پار رہ گئے تھے. ہوا کی ریشم رفاقتیں تھیں, صبا کی شبنم عنایتیں تھیں, حیات خوابوں کا سلسلہ تھی. کھلی جو آنکھیں تو سارے منظر دھنک کے اس پار رہ گئے تھے. نہ رنگ میرے نہ خواب میرے, ہوئے تو بس کچھ عذاب میرے, نہ چاندنی راتیں نہ پھول باتیں, نہ نیل صبحیں نہ جھیل شامیں, نہ کوئی آہٹ نہ کوئی دستک, حروف مفہوم کھو چکے تھے, علامتیں بانچ ہو گئی تھیں, گلابی خوابوں کے پیرہن راکھ ہو چکے تھے. حقیقتوں کی برہنگی اپنی ساری صفاکیوں کے ہمراہ جسم و جان پر اتر رہی تھی. وہ مہرباں سایہ دار بادل عذاب کی رت میں چھوڑ کر مجھ کو جا چکا تھا. زمین کی تیز دھوپ آنکھوں میں چبھ رہی تھی. بہت خوبصورت. اور پروین
شاکر کی
کیا شاعری ہے. اینی ویز ایک گیت کی طرف لے کے چلتی ہوں.
بڑی محرومی کی زندگی گزاری اس نے, اس لیے کہ جس لڑکے سے وہ محبت کرتی تھی,
مرد کی ذات ہی ایسی ہوتی ہے. ایک گیت آپ کی نظر کرنا چاہتی ہوں.
اس نے اسے دغا دی,
دغا دیا اس نے.
اور پھر مجھے ذاتی طور پہ قلق یہ ہے جواد صاحب کہ وہ پاکستان فورن سروس میں آنا چاہتی تھی لیکن آ نہیں سکی. میں نے بہت کوشش کی, میں نے اپنے فورن سیکرٹری سے باقاعدہ بحث کی. میں نے کہا سر
ایک غزل کی طرف لے کے چلتے ہیں ہم آپ,
اتنی خوبصورت شاعرہ ہماری فورن سروس میں آئے گی تو ہماری تو ہماری سروس تو کھل اٹھے گی.
تیرا ہی درد چھپا
प्यार के अफसाने सुने लोगों से, प्यार क्या होता है ये तूने समझाया, मिला दिल तुझसे तो आप देखे ऐसे जुनून जाने
अपने शहर में घूमना चाहते हैं, वो भी एक स्टाइलिश एसयूवी के साथ। आज ही अपना सफर शुरू करें अपनी 2023 फोर्ड एस्केप, जो कि दस्तियाब है गैस हाइब्रिड और प्लग इन हाइब्रिड के साथ। जुड़े रहें और ड्राइव करें एतमाद के साथ, मजा लें 13 इंच से बड़ी टच स्क्रीन का। राइट नाउ यू कैन गेट 1.99% APR परचेज फाइनेंसिंग फॉर अप टू 60 मंथ्स ऑन सिलेक्ट 2023 एस्केप मॉडल्स। फॉर डिटेल्स विजिट टोरंटो एरिया फोर्ड डीलर्स।
टेलीटाइम इलेक्ट्रॉनिक्स LEDs और होम अप्लायंसेस की हॉटेस्ट और ब्रांडेड रेंज के साथ 0% फाइनेंस गारंटी और लोएस्ट प्राइसेस और फ्री डिलीवरी इन GTA। तो इंतजार कैसा, अभी विजिट करें टेलीटाइम ब्रैम्पटन 280 रदरफोर्ड रोड या स्प्रिंगडेल स्क्वायर शॉपिंग सेंटर या इटोबिको 1770 एल्बियन रोड या 9909 मार्कम रोड। मजीद तफसीलात के लिए कॉल करें 905-455-1666। टेली टाइम इलेक्ट्रॉनिक्स।
जी सामने नाजरीन, वेलकम बैक अगेन एंड 5:48 और 47 सेकंड हमारी घड़ियों में हो चुके हैं। और चलिए साहब, अब आपको एक और बातचीत तरफ ले चलूं। आप हमारे रेडियो पर सुन रहे हैं, ड्रामा एक आने वाला है यहां पर हैमलेट के नाम से, और उसमें अदाकारी कर रहे हैं जनाब पाकिस्तान के अहद रजा मीर साहब। शाज़िम मलिक साहब ने अहद रजा मीर साहब के साथ क्या बातचीत करी, आइए हम और आप मिलकर सुनते हैं। 4166201778 हमारा फोन नंबर है।
Hello and welcome to a very special segment of an interview, and we are going to talk to Ahad Raza Mir. आपको पता ही है कि उन्होंने कुछ बहुत जबरदस्त performances दी थी downtown Toronto में, Shakespeare का जो बहुत ही iconic play है Hamlet, and now we are extremely privileged कि वो Brampton हमारे शहर में आए हैं, तो हम उनको welcome करते हैं। Ahad, welcome to Radio 770 AM.
Thank you so much. Assalamu alaikum.
जी वालेकुम सलाम। अच्छा तो हम लोग तो बड़े एक्साइटेड हैं कि आप ब्रैम्पटन में आए हैं, तो आप कितने एक्साइटेड हैं?
मैं तो बहुत एक्साइटेड हूँ। असल में ये जो ब्रैम्पटन का शो है, ये एक्चुअली 2 years इन द मेकिंग है। असल में हमने तो 2020 या 2021 में आना था, तो courtesy of COVID हमारा शो 2 साल तो वैसे ही डिले हो गया, तो इट्स रियली नाइस टू फाइनली बी हियर।
ओके, तो आई मीन ऑफकोर्स ये तो हमें पता ही है कि हैमलेट जो है वो तो हैमलेट ही है शेक्सपियर का, लेकिन आप जो हैं उसके अंदर क्या इनोवेशन लेकर आएंगे, क्योंकि इंग्लैंड के अंदर तो भी ये शो जो है बहुत ही उससे प्यार से और जो है एंथुजियाज्म से एक्टर्स करते हैं, तो आपका क्या है जिसको हम बोलते हैं ना USP, यूनिक सेलिंग पॉइंट, आपका क्या है जो आप इसमें लेकर आ रहे हैं?
देखिए, हैमलेट तो ऐसा रोल है जो आई थिंक कोई भी एक्टर हो वो तो छलांग मारेगा कि यार मैं प्ले करूं। मेरा जो अपना यूनिक आई गेस अप्रोच ये है कि मैं ज्यादा टेक्स्ट पर हैवी होता हूँ कि लिखा हुआ क्या है, उसके अंदर क्या क्या मैं निकाल सकता हूँ, पर उससे आगे आपका जो रिहर्सल प्रोसेस होता है ना वो सबसे इंटरेस्टिंग होता है, क्योंकि आप जब आप सोचते हैं कि यार मैं इस सीन को ऐसे करूंगा, लेकिन आपके सामने कोई एक्टर जब आता है तो वो आपके अंदर से कुछ और निकालता है, और जब आप सब एक हॉल में होते हैं रिहर्स कर रहे होते हैं तो वो वैसे ही ना कैरेक्टर खुद ब खुद बन जाता है। तो आई थिंक मेरा प्रोसेस जब स्पेशली जब थिएटर करता हूँ तो ऐसा ही होता है कि एक ऑर्गेनिक प्रोसेस होनी चाहिए। अगर मैं ज्यादा सोच कर रिहर्सल हॉल में आऊंगा तो मैं शायद थोड़ा ज्यादा रिजिड हो जाऊंगा अपनी परफॉर्मेंस में, तो मैं आई लीव इट अप टू द पीपल अराउंड मी कि वो मेरे परफॉर्मेंस को थोड़ा सा इन्फ्लुएंस करें।
अच्छा, आज जब आपको सबसे पहले ये ऑफर हुआ कि आप हैमलेट प्ले करेंगे तो आई एम श्योर कि यू माइट हैव जंप फ्रॉम द सीट, लेकिन फिर भी आप अपना एक्सपीरियंस थोड़ा सा बताइए कि आपको कैसे ये फॉर द फर्स्ट टाइम ऑफर हुआ और फिर आपने कैसे इसको जो है किया था।
मुझे जब पहली दफा ऑफर हुआ तो मैं तो भाग गया, मुझे नहीं लगता था कि मैं कर सकता था, क्योंकि वो देखिए वो शो ऐसा है कि आपको एक तो स्टैमिना चाहिए होता है, आपको बहुत पढ़ना होता है, आपको बहुत घुसना होता है उस रोल के अंदर, तो मैं थोड़ा सा घबरा गया कि यार आई डोंट नो मैं कर सकूंगा या नहीं। तो जब पहली दफा हमने किया तो आने से पहले मैं अपने डायरेक्टर से पूछ रहा हूँ कि यार आपको क्या लगता है मैं कर लूंगा, और उस पॉइंट पे भी मुझे लगा यार ये नहीं होगा मुझसे, क्योंकि मतलब इतने डायलॉग्स हैं, इतना मतलब 2-2.5 घंटे का शो है, तो ऑब्वियसली मैं थोड़ा परेशान था कि मुझसे हो जाएगा या नहीं। लेकिन ऑब्वियसली आप जब रिहर्सल हॉल में जाते हैं, आप आई थिंक मेरा एज एन एक्टर मेरा एक रूल ये है कि अगर मुझे किसी चीज से डर लगता है तो मैं फिर घुसता हूँ उसके अंदर कि अच्छा डर लग रहा है तो इसका मतलब करना चाहिए।
ओके ऑलराइट। अच्छा, आप जो हैं मुझे बड़ी हैरत हुई सुन के कि आप डर गए, क्योंकि आप इतने आइकॉनिक जो एक स्टार हैं उनके बेटे हैं तो आपके तो खून में एक्टिंग होना चाहिए, तो आपको क्यों डर लगा, और ये एक क्वेश्चन है। और दूसरा ये कि लोग आपको अक्सर आपके वालिद साहब से कंपेयर करते हैं या कि वो आप कहते हैं कि नहीं भाई मेरा अपना खुद का एक आइडेंटिटी है तो आप मुझे उसी के साथ रिलेट करें।
आई थिंक मैं ये सवाल मुझसे लोग पूछते हैं, पर आई फील कि मुझे इसमें कोई मुझे तो अच्छा लगता है, मुझे लगता है कि मैं अगर अपने फादर से कंपेयर हो रहा हूँ तो इससे और अच्छी क्या बात है। माय फादर इज अ बिग नेम और मुझे तो खुशी होती है कि लोग कंपेयर करें कि यू नो बाप ऐसा था तो बेटा भी एटलीस्ट इज डूइंग हिज ओन। तो आई थिंक शुरू में थोड़ा सा मुश्किल था, बट टाइम के साथ स्पेशली मैंने जो ड्रामे किए आई थिंक मैंने अपनी एक जगह बना ली है। लेकिन अगर मैं 50 साल का भी आऊंगा लोग मुझे कंपेयर करें तो मैं तो खुश आऊंगा।
ओके ऑलराइट। अच्छा, आप ये तो ब्रैम्पटन में अब आप शो लेकर आए हैं, जैसे कि आपने बताया कि 2 ईयर्स के डिले के बाद है ब्रैम्पटन के बाद, और कहाँ कहाँ अब ये स्टेज होने वाला है कनाडा के अंदर?
देखिए हमने कैलगरी में 2019 में एक शो किया था जो बहुत सक्सेसफुल था, दैट वाज एक्चुअली अमेजिंग। वो एक्सपीरियंस इतना अच्छा था क्योंकि आपको ऑडियंस में ना आपको आधे गोरे आधे हमारे ही नजर आ रहे थे, तो एक बहुत अच्छी फीलिंग थी। और अब हम ब्रैम्पटन में लाए हैं तो आई थिंक इवेंचुअली अगेन मेरे स्केड्यूल पे थोड़ा सा डिपेंड करता है, क्योंकि मैं वैसे तो आई एम क्वाइट बिजी विद शूटिंग अब्रॉड, पर अब कोशिश है कि अब इसके बाद क्या पता हम यूके जाएं या हम नॉर्वे जाएं, तो आगे प्लान तो ये है। अच्छा। दुबई का भी प्लान बना है बल्कि, तो लेट्स सी।
Alright, that's very good. अच्छा, आप अब इतने seasoned एक्टर हैं और आपने proper acting की training भी ली है, तो आप क्या बोलना चाहते हैं youngsters को जो इस field में आना चाहते हैं, क्योंकि हर कोई बस मुंह उठा के आ जाता है, तो आपको लगता है कि नहीं acting को थोड़ा लोगों को serious लेने की जरूरत है और इसके लिए भी कुछ सीख के आने की जरूरत है and it helps?
देखें ये profession जो है ना बहुत अजीब सा प्रोफेशन है, मैं सच बताऊंगा। आप अपना टाइम क्या आप करते क्या है, सुने आप अपनी लाइफ नहीं गुजारते, आप किसी और की लाइफ गुजारते हैं। आपको ये देखना पड़ता है कि यार मेरे अंदर ये कैपेबिलिटी है या नहीं। कुछ लोग जो है शौक के लिए करते हैं, कुछ लोग जो है मेरी तरह पागल हैं कि बस यही करना चाहते हैं और उनको कुछ समझ में नहीं आता। तो मैं तो बचपन से मुझे फील होता है कि मुझे यही करना था, और एक पॉइंट था मुझे ये भी नहीं मालूम था कि मेरे फादर भी एक एक्टर होते थे, तो आई गेस बात आपकी सही है कि ये ब्लड के अंदर है। लेकिन जो यंगस्टर्स हैं जो इस फील्ड में आना चाहते हैं, सिर्फ एक्टिंग नहीं, चाहे वो म्यूजिक हो, डांस हो, पेंटिंग हो, जो भी आर्ट आर्टिस्टिक प्रोफेशन है, मुझे लगता है कि एक चीज तो आपको मतलब अल्लाह की तरफ से आती है, लेकिन उस टैलेंट को होन करना और उसको बेसिकली डिटेल्स में घुसने के लिए आई थिंक आपको स्कूल जाना चाहिए। और इसलिए क्योंकि आप ना, आप जब स्कूल जाते हैं तो आपके अंदर से एक डर जो है ना वो निकलता है। आप अगर पहले दिन किसी सेट पर पहुंचे या किसी रिहर्सल हॉल में पहुंचे तो इट्स क्वाइट इंटिमिडेटिंग, लेकिन आपने जब चार साल की डिग्री की है या दो साल का डिप्लोमा, आपके अंदर से वो डर निकलता है, वो खौफ नहीं रहता कि या अगर मैं ये खराब करूं या अगर गलती हो जाए, वो डर जो है ना वो खत्म हो जाता है। तो आई थिंक मैंने अपनी पढ़ाई की तो उसकी उसका फायदा यही हुआ कि मुझे अब खौफ नहीं किसी चीज का, फेल करने का भी नहीं है।
अच्छा, अब आप तो चूंकि नॉर्थ अमेरिका में आ गए हैं, यहाँ पे बड़े ये सक्सेसफुल आप स्टेज के शोज भी कर रहे हैं, आपको पता ही है कि ब्रॉडवे की एक अपनी हिस्ट्री है, लोग बड़ा उसको देखते हैं, पसंद करते हैं, एंड इवेंचुअली बहुत सारे लोग फिर फिल्म्स में जाते हैं। तो आपकी कोई है ऐसी फॉरेन कोलैबोरेशंस जिसमें कि अब आप हमको बहुत हैप्पीली हम आपको हॉलीवुड की फिल्म्स में देख सकेंगे, ऐसा कुछ है?
मैंने पिछले साल तो एक नेटफ्लिक्स का शो किया था, इस साल मेरा बीबीसी वन पे एक शो आया था वर्ल्ड ऑन फायर के नाम से, इट्स अबाउट वर्ल्ड वॉर टू, तो मेरे कोलैबोरेशन तो स्टार्ट हो गए और आई थिंक आगे जाके भी काफी होंगे।
अच्छा, आपको क्या लगता है कि जो पाकिस्तानी स्टार्स इतने ज्यादा टैलेंटेड हैं, उनको क्या प्रोसेस फॉलो करना चाहिए कि वो इंटरनेशनल स्टेज पे नजर आए? कोई एजेंट्स अपने हायर करने होते हैं हॉलीवुड में, या वो क्या करें कि क्योंकि वो इतने टैलेंटेड है मगर नजर नहीं आते हैं दुनिया में कहीं पे?
देखिए, आपके पास एजेंट या मैनेजर होना तो जरूरी होता है, क्योंकि इस प्रोफेशन में कुछ तरीकेकार हैं जो हमें फॉलो करने पड़ते हैं, एजेंसी तो लाजमी है। उसके अलावा बात है कि आप जब पाकिस्तान में होते हैं तो आप पाकिस्तानियों के साथ ही कंपीट कर रहे होते हैं, ऑब्वियसली इट्स अ वेरी कंपेटिटिव प्रोफेशन, लेकिन आप जब बाहर पाकिस्तान से बाहर निकलते हैं, आप अगर हॉलीवुड की बात करें या यूके की बात करें, तो आप ये ध्यान में रखना चाहिए कि आप फिर सारी दुनिया के साथ कम्पीट कर रहे हैं, तो ये बस है रियलिटी, यही है।
ओके, तो बड़ी हमने सख्त बातें मोटी मोटी की हैं और शेक्सपियर एंड ऑल दैट, जरा लव लाइफ के बारे में बताइए कैसी चल रही है?
मेरी लव लाइफ तो बहुत ही बोरिंग है, मेरी लव लाइफ मेरे काम से ही है।
ओके, ऑलराइट। तो मगर अगर आपसे कोई पूछे कि आपको कभी प्यार हो सकता है, आप कभी अपने प्रोफेशन से हटके भी कोई इस तरफ भी देख सकते हैं, तो अभी इस एज वी स्पीक एट दिस पॉइंट इन टाइम आपका क्या जवाब होगा?
इस पॉइंट इन टाइम मतलब मुझे तो प्यार रोज होता है, आई गेस मैं ये कह सकता हूँ अपने काम से होता है, जो भी मतलब कोई प्यारी आए तो मुझे उससे भी प्यार हो जाता है, मैं आपको क्या जवाब दूँ।
अच्छा अच्छा, ओके, ऑलराइट। तो आपके अब फ्यूचर प्लान्स क्या हैं? अभी तो वैसे आपने बताया कि हम शो इसी शो को लेके जाना चाहते हैं दूसरी जगह पे, बट बिसाइड दैट पाकिस्तान में फॉर एग्जांपल मैं पूछना चाहती हूँ कौन से प्रोजेक्ट्स में आप काम कर रहे हैं और कोई फिल्म्स कर रहे हैं, सो व्हाट इज?
मैं अभी सिर्फ एक नेटफ्लिक्स, जो पाकिस्तान का पहला नेटफ्लिक्स शो बन रहा है, उसके शूट के लिए मैं इस शो के बाद जाऊंगा, तो दैट्स वेरी एक्साइटिंग।
ओके, सो नथिंग एल्स इज एट द मोमेंट लाइंड अप जो कि आपको इंटरेस्ट कर रहा है? आई एम श्योर कि ऑफर्स तो बहुत होंगी आपके पास।
ऑफर्स तो बहुत आती हैं, बट आई थिंक यू नो आई जस्ट फील कि मैं जो भी करूं वो पिछले ड्रामे से, पिछले शो या फिल्म से हट करो, तो दिस शो दैट आई एम डूइंग विद नेटफ्लिक्स इज वेरी एक्साइटिंग, इट्स रिटन बाय फरहत इश्तियाक जो इज एन एक्सलेंट